आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
सो हरी कपूर बाटो सत्य जीवन देते ईसुने भवानी अनंत जीवन मुक्ति तिमी मै सभानी बाटो सत्य जीवन देते ईसुने भवानी अनंत जीवन मुक्ति तिमी मै सभानी सब घुमते भेटने जति सब जाति तिम्रो विजय गाथा गाउन क्रुसको शीतल छाया बन तिम्रो विजय गाथा गाउन क्रुसको शीतल छाया बन
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। आदरणीय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थी नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। पनि श्रोता, मैले तपाईहरूका सुन्दर पत्रहरू निरन्तर रूपमा प्राप्त गरिरहेको छु। धेरै धेरै धन्यवाद सुन्दर पत्रको लागि अनि तपाईहरूका सुझावहरूको लागि। अनि कतिजनाले हामीलाई प्रार्थनाका विषय पठाउनु भएको छ। हामी तपाई सबैलाई धेरै धेरै याद गर्दछौ आफ्नो प्रार्थनामा र यही कामना गर्दछौ कि प्रभुले तपाईका सम्पूर्ण मनोरथ पूरा गरिदिउन्। त श्रोता मित्र, आउनुहोस् आजको पवित्र धर्मशास्त्र बाइबल अध्ययनको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा हामी परमेश्वरको वचनबाट अध्ययन गर्न गइरहेका छौं। युहन्ना 17 अध्याय पद 6 26 पदसम्म। त्यो भन्दा पहिले म तपाईहरूलाई यो अवगत गराउन चाहन्छु, अघिल्लो दिनमा हामीले युहन्ना 17 अध्याय 1-5 पदसम्म अध्ययन गरिसकेका थियौं, जहाँ हामीले देख्यौं येशु आफ्नै निम्ति प्रार्थना गर्नुहुन्छ। मित्र, म यो कुरा अवगत गराउन चाहन्छु कि सबभन्दा पहिले आफ्नै निम्ति प्रार्थना गर्ने काम कुनै स्वार्थपनको चिन्ह होइन। म विश्वास गर्दछु कि जब हामी परमेश्वरका प्रार्थनामा जान्छौं, हामीले आफ्नो हृदय र जीवनहरू परमेश्वरसँग सही गर्नुपर्दछ, ठिकठाक गर्नुपर्दछ। हामीले अरूहरूको निम्ति प्रार्थना गर्न भन्दा पहिले हामीले आफ्नै निम्ति प्रार्थना गर्न आवश्यक छ। यो स्वार्थपन होइन, यो अति नै महत्वपूर्ण कुरा छ। हामीले अघिल्लो दिनमा देख्यौं येशूले आफ्नै निम्ति प्रार्थना गर्नुहुन्छ। आज हामी युहन्ना 17 अध्याय 6-26 पदसम्मबाट देख्नेछौ, जुन मैले शुरूमै भनिसकेको छु। सबभन्दा पहिले हामी देख्नेछौ येशूले आफ्ना चेलाहरूको बारेमा प्रार्थना गर्नुहुन्छ। युहन्ना 17 अध्याय 6 पदमा भनिएको छ, संसारबाट जुन मानिसहरू तपाईँले मलाई दिनुभयो तिनीहरूलाई तपाईँको नाउँ मैले प्रकट गरिदिएको छु, तिनीहरू तपाईँका थिए अनि तपाईँले तिनीहरू मलाई दिनुभयो र तिनीहरूले तपाईँको वचन पालन गरेका छन्। अनि 7-8 पदमा भनिएको छ, तिनीहरूलाई अब थाहा छ कि तपाईँले मलाई दिनुभएको प्रत्येक कुरा तपाईँबाट आएको हो, किनभने जुन वाणी तपाईँले मलाई दिनुभयो मैले तिनीहरूलाई दिएको छु र तिनीहरूले ती ग्रहण गरेका छन्। म तपाईँबाट आएको हुँ भन्ने तिनीहरूले साँच्चै जानेका छन् अनि तपाईँले मलाई पठाउनु भएको हो भनी तिनीहरूले विश्वास गरेका छन्। प्रभु येशूले तिनीहरूलाई
पिताको वचन दिनुभयो। यो महत्वपूर्ण कुरा हो। उहाँले तिनीहरूलाई धन सम्पत्ति जाइ जेथा गाड़ी घर इत्यादि दिनुभएन, बर पिताको वचन दिनुभयो। येशु यहाँ साक्षी दिनुहुन्छ कि यी चेलाहरूले विश्वास गरे उहाँ पिताबाट आउनु भएको थियो भन्नेमा। तिनीहरूले चिने कि उहाँ को हुनुहुन्थ्यो। तिनीहरूले उहाँको उद्देश्यको बुझेका थिएनन्, अनि विशेष गरी निश्चय नै उहाँको मृत्यु र पुनरुत्थानको बुझेका थिएनन्। तर तिनीहरूले यी तीन साल अवधिमा, अर्थात येशूसँग रहेका यी तीन साल अवधिमा भयंकर प्रगतिहरूको देखे र प्रगतिहरू गरे। तिनीहरूले थाहा पाए कि उहाँ परमेश्वरबाट आउनु भएको थियो। तिनीहरूले विश्वास गरे कि परमेश्वरले उहाँलाई पठाउनु भएको थियो। नौ पदमा भनिएको छ, म तिमीहरूका निम्ति प्रार्थना गर्दछु, संसारको निम्ति म प्रार्थना गर्दिन, तर तिमीहरूका निम्ति जसलाई तपाईले मलाई दिनुभएको छ, किनभने तिनीहरू तपाईकै हुन्। मित्र, म यहाँ केही चकित पार्ने कथन बनाउँछु। जुन उहाँले भन्नुभएको कथन भन्दा चकित पार्ने कथन त छैन। प्रभु येशु आज संसारको निम्ति प्रार्थना गर्नुहुन्न। उहाँको अन्तर्विन्ती गर्ने सेविकै आफ्नै जनहरूको निम्ति हो जो संसारमा छन्। उहाँ संसारको निम्ति प्रार्थना गर्नुहुन्न। उहाँ संसारको निम्ति मर्नुभयो। उहाँले यो भन्दा धेरै अरू के चाहिँ गर्न सक्नुहुन्थ्यो र उहाँले पवित्र आत्मा संसारलाई पाप, धार्मिकता र इन्साफको विषयमा दोषी ठहराउन पठाउनु भएको छ। येशु ख्रिष्टले खालि आफ्नै जनहरूको निम्ति मात्र प्रार्थना गर्नुहुन्छ। नौ पदमा भनिएको छ, म तिमीहरूका निम्ति प्रार्थना गर्दछु, संसारको निम्ति म प्रार्थना गर्दिन, तर तिमीहरूका निम्ति जसलाई तपाईले मलाई दिनुभएको छ, किनभने तिनीहरू तपाईकै हुन्। मित्र, दश पदमा हामी पढ्छौं, मेरा सबै जे छन् तपाईका हुन् र तपाईका जे छन् मेरा हुन्। मेरो महिमा तिनीहरूमा प्रकट भएको छ। उद्धारको सम्पूर्ण उद्देश्य येशु ख्रिष्टमा महिमा ल्याउनु हो। अनि एघार पदमा भनिएको छ, म फेरि संसारमा रहन्दिन, तर यिनीहरू त संसारमा रहन्छन्, म चाहिँ तपाईँ कहाँ आइरहेछु। पवित्र आत्मा तपाईले मलाई दिनुभएको तपाईँको नाउँमा तिनीहरूलाई सुरक्षित राख्नुहोस् र हामी जस्तै तिनीहरू पनि एक हौं। उहाँले दुई अद्भुत सुन्दर कुराहरूको निम्ति प्रार्थना गर्नुहुन्छ। उहाँले हाम्रो निम्ति जोगाइराख्न, सुरक्षित राखिराख्न प्रार्थना गर्नुहुन्छ। तपाई जोगाई वा सुरक्षित राखिनुहुनेछ, किनभने तपाई पवित्र आत्माद्वारा छाप लगाइनु भएको छ। र अर्को कुरा, तपाईले उद्धारकर्ता तपाईको निम्ति प्रार्थना गरिरहनु भएको छैन, अनि उहाँको अन्तर्विन्ती चाहिँ यो हो कि हामी एक हौ। उहाँले विश्वासीको एकताको लागि प्रार्थना गर्नुहुन्छ। सबभन्दा पहिले उहाँ प्रार्थना गर्नुहुन्छ कि उहाँले पितासँग प्रार्थना गर्नुहुन्छ कि उहाँका हरेक सत्यजन एक हुन सकुन्। यो कुराको ध्यान दिनुहोस् कि उहाँ हामीसँग वा कुनै चर्च अधिकारीहरूसँग प्रार्थना गरिरहनु भएको छैन, बरु उहाँ पितासँग प्रार्थना गरिरहनु भएको छ। अनि उहाँ प्रार्थना गर्नुहुन्छ कि हामी पनि तिनीहरू जस्तै एक हौं, मतलब पिता र पुत्र जस्तै हामी पनि एक हौं। पिताले आफ्नो पुत्रको प्रत्येकको प्रार्थनाको उत्तर दिनुभएको छ, अनि उहाँले यो प्रार्थनाको पनि उत्तर दिनुभएको छ। त्यहाँ संगठित एकता छ जुन परमेश्वरले बनाउनु भएको छ। पवित्र आत्माले हरेक सत्य विश्वासीलाई लिनुहुन्छ र ख्रिष्टको वचन वा शरीरमा बप्तिस्मा दिनुहुन्छ। तिनीहरूलाई ख्रिष्टको बदनमा पहिचान गर्नुहुन्छ। यसको अनादर तब हुन्छ जब विश्वासीहरू आपसमा विभाजित हुन्छन्। तर त्यो खालि एउटा सत्य चर्च छ र येशु ख्रिष्टमा हरेक विश्वासी त्यो चर्चको मण्डलीको सदस्य हो। यसलाई ख्रिष्टको बदन वा शरीर भनिन्छ। बाह्र पदमा भनिएको छ, जबसम्म म तिमीहरूसँग थिए, तपाईले मलाई दिनुभएको तपाईँको नाउँमा तिनीहरूलाई सुरक्षित राखे, तिनीहरूको रक्षा गरे, अनि तिनीहरूमध्ये विनाशको छोरा बाहेक अरू कोही नष्ट भएनन्, किनकि धर्मशास्त्र पूरा हुन आवश्यक थियो। मित्र, निश्चय नै यहुदा इस्करियोती विनाशको छोरा थियो र तिनले आफ्नो सम्बन्धमा अगमबाड़ीको परिपूर्ण गर्यो। तेह्र पदमा भनिएको छ, तर अब म तपाई कहाँ आइरहेको छु। संसारमा हुँदा यी कुरा म बोल्दछु कि तिनीहरूमा मेरो आनन्द पूरा होस्। मित्र, परमेश्वर हामी अति नै गम्भीर ख्रिस्टियन भएको चाहनु हुन्न। उहाँ यसकारण आउनुभयो ताकि हाम्रा जीवनहरू आनन्द, हर्ष, उहाँको खुशीले पूरा हुन सकोस्। चौध पदमा भनिएको छ, मैले तिनीहरूलाई तपाईँको वचन दिए, तर संसारले तिनीहरूलाई घृणा गर्यो, किनकि तिनीहरू संसारको होइनन् जसरी म संसारको होइन। आज संसारमा परमेश्वरको वचन समस्याको कारण भएको छ। बाइबल आज संसारमा सबभन्दा उत्तम क्रान्तिकारी पुस्तक हो। यो तपाई आफैलाई उद्धार गर्न सक्नुहुन्न, तर खाली ख्रिस्टले मात्र तपाईलाई उद्धार गर्न सक्छ भन्ने कुरा सिकाउने क्रान्तिकारी पुस्तक हो। अनि तपाई यस संसारलाई उत्तम बनाउन सक्नुहुन्न, असल बनाउन सक्नुहुन्न, खाली प्रभु येशूले मात्र त्यो गर्न सक्नुहुन्छ। यो क्रान्तिकारी वा ठूलो आमूल परिवर्तन ल्याउने पुस्तक हो र संसारले यसको सुन्न चाहँदैन। तिनीहरू केही बोट बिरूवा रोपेर प्रदूषणको हटाउन कोशिश गर्छन्। समस्या यो हो, प्रदूषण मानव हृदयमा छ। पन्ध्र पदमा भनिएको छ, तपाईले तिनीहरूलाई संसारबाट लैजानुहोस् भनी म प्रार्थना गर्दिन, तर तिनीहरूलाई दुष्टबाट सुरक्षित राखिदिनुहोस्। मित्र, फेरि यो कुराको देख्न चकित पार्ने कुरा हो कि उहाँ प्रार्थना गर्नुहुन्न कि हामीलाई संसारबाट लगिएको। आज संसारमा तपाई र मलाई राख्नु भएर उहाँले महिमा पाउनुहुन्छ। हामी सोच्दछौ कि स्वर्गीय यात्रामा उठै लगिने कुरा अति नै अद्भुत सुन्दर कुरा हो, अनि निश्चय नै हो पनि। अनि हामी सोच्दछौ कि स्वर्गीय यात्रामा उठाइ लगिने कामले परमेश्वरमा महिमा ल्याउँदछ, अनि यसले ल्याउँछ पनि। तर एउटा कुरा हामी बुझौं कि परमेश्वर आज तपाई र मलाई पृथ्वीमा राख्नु भएर महिमा पाउनुहुन्छ। यस्तो कि परमेश्वरले यस फुच्चे प्रचारकलाई जान्नुहुन्छ। यदि तपाईले यस फुच्चे प्रचारकलाई जान्नु भए, तपाई जान्नुहुने थियो कि यस संसारमा मलाई जोगाई राख्ने काम परमेश्वरको निम्ति आश्चर्य काम हो। हामी स्वर्गीय यात्राको लालसा गर्दछौं। प्रकाश 22 अध्यायको 17 पदमा भनिएको छ, आत्मा र दुलही भन्दछन् आउनुहोस्। पवित्र आत्मा यस संसारदेखि थकित हुनुहुन्छ, उहाँ दुखित हुनुभएको छ, उहाँ भन्नुहुन्छ आउनुहोस्। हामी पनि थाकिसकेका छौं र जति पनि ख्रिष्टमा दुलही हुन् भन्छन् आउनुहोस्। येशु प्रार्थना गर्नुहुन्न कि हामीलाई संसारबाट लगियोस्, बरु हामीलाई दुष्टबाट टाढै राख्न वा शैतानबाट जोगै राखियोस् भनी प्रार्थना गर्नुहुन्छ। अनि म यहाँ एक क्षण पनि संसारमा हुने थिएन यदि मेरो प्रभुले मलाई दुष्टबाट जोगाइ नराख्नु भएको भए। मित्र, यदि हामीले यो पाठ सिके कि वास्तवमा यो अति नै सुन्दर आनन्दित कुरा हुँदैन र हामी सुस्केरा र चितकार छोड्छौं, विलाप गर्छौ, शोक गर्छौं, किनभने यहाँ जीवन अति नै मुस्किल कठिन छ। निश्चय नै मुस्किल छन्। उहाँले भन्नुभयो कि तिनीहरू निश्चय नै मुस्किल र कठिनका हुनेछन्, तर ढाडस गर, आनन्द गर, मैले संसारलाई जितेको छु, प्रभु भन्नुहुन्छ। म विचार गर्दछु कि हरेक 24 घण्टा त्यहाँ स्वर्गीयमा अति नै महान हालेलुया को सभा हुन्छ र स्वर्गीय दूतहरू भन्छन् के यो अद्भुत कुरा होइन कि यो फुच्चे प्रचारक अझै जोगाई राखिएको छ, सुरक्षित राखिएको छ। यसलाई संसारबाट लैजानु अति नै सरल कुरा हो, तर संसारमा जोगाई राख्न, सुरक्षित राख्न वास्तवमा आश्चर्य कर्म हो। यदि हामीले यो सिके यसले हामीलाई सजिलै हाम्रा समस्याहरू, मानसिक तनावहरू, परीक्षाहरूको सहन गर्न शक्ति र सामर्थ्य दिनेछ। प्रभु येशूले संसारमा हामीलाई राख्नु र दुष्टबाट जोगाई राख्न प्रार्थना गर्नुभएको छ। पन्ध्र पदमा भनिएको छ, तपाईले तिनीहरूलाई संसारबाट लैजानुहोस् भनी म प्रार्थना गर्दिन, तर तिनीहरूलाई दुष्टबाट सुरक्षित राखिदिनुहोस्। दुष्टबाट सुरक्षित राखिदिनुहोस्। अनि 16 पदमा भनिएको छ, तिनीहरू संसारका होइनन् जस्तो म पनि संसारको होइन। 17 पदमा भनिएको छ, तिनीहरूलाई सत्यमा पवित्र पारिदिनुहोस्, तपाईँको वचन सत्य छ। मित्र, पवित्र गर्नुहोस् भनेको अलग राख्नुहोस् भनेको हो, अलग गर्नुहोस् भनेको हो। विश्वासी संसारको होइन, उसलाई अलग्गाइएको छ, छुट्याइएको छ। यहाँ यस विचारसँग उल्लेख संकेत चाहिँ व्यक्तिमा भन्दा काममा छ। यो चाहिँ कामको निम्ति समर्पण हो। पवित्र आत्मा परमेश्वरको वचनद्वारा अलग्गाइएको छ। यसको मतलब वचनले परमेश्वरको मनको प्रकट गर्दछ। जब तपाईँ परमेश्वरको वचन पढ्नुहुन्छ, तपाईँ विशेष किसिमको सेविकाईको लागि आफैलाई अलग्याउनुहुन्छ। हामी तब मात्र उहाँलाई सेवा गर्न सक्छौ जब हामी उहाँको वचन थाहा पाउँछौ र यस प्रति आज्ञाकारी हुन्छौ। 18-19 पदमा भनिएको छ, जसरी तपाईँले मलाई संसारमा पठाउनुभयो, मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु। तिनीहरूका खातिर म आफैलाई पवित्र पार्दछु, ताकि तिनीहरू पनि सत्यतामा पवित्र हुन्। यसपछि हामी देख्छौ येशू आफ्नो मण्डलीको लागि प्रार्थना गर्नुहुन्छ। विश्वपदमा भनिएको छ, म यिनीहरूका निम्ति मात्र प्रार्थना गर्दिन तर यिनीहरूका सन्देशद्वारा म माथि विश्वास गर्नेहरूका निम्ति पनि प्रार्थना गर्छु। मित्र, आफ्नो मनमा उहाँसँग तपाई र म पनि छौं र थियौं। अहिले धेरै शताब्दीपछि हामी जान्दछौ कि हाम्रो प्रधान पुजारी हाम्रो निम्ति प्रार्थना गरिरहनु भएको छ। 21 पदमा भनिएको छ कि तिनीहरू सबै एक हुन्, हे पिता, जसरी तपाई ममा हुनुहुन्छ र म तपाईमा, त्यसरी तिनीहरू पनि हामीमा हुन् र तपाईले मलाई पठाउनु भएको हो भनी संसारले विश्वास गरोस्। यो प्रार्थनाको उत्तर दिइसकेको छ। चर्च मण्डली संगठित एकता हो। विश्वासीहरू ख्रिष्टमा एक हुन् किनकि चर्च वा मण्डली एउटै बधन वा शरीर हो। कुनै पापीले ख्रिष्टलाई विश्वास गरेको क्षणमै त्यस पापीलाई ख्रिष्टको बधन वा शरीरमा राखिन्छ। यदि विश्वासीहरूले त्यस एकताको संसारमा प्रकट गरे, संसार ख्रिष्टसँग अति नै धेरै प्रभावित हुने थियो। प्रायजसो संसारले विश्वासी आपसमा घृणा गरेको देख्दछन्, झगडा गरेको देख्दछन्, जुन एक कारण हो कि तिनीहरूले ख्रिष्टलाई ग्रहण गर्दैनन्। 22 र 23 पदमा भनिएको छ, जुन महिमा तपाईले मलाई दिनुभएको छ मैले तिनीहरूलाई दिएको छु ताकि हामी एक भए चाहिँ तिनीहरू पनि एक हौं। म तिनीहरूमा अनि तपाई ममा र तिनीहरू पूर्ण रूपले एक हौं र तपाईले मलाई पठाउनु भएको हो अनि मलाई प्रेम गर्नुभएको जस्तै तपाईले तिनीहरूलाई पनि प्रेम गर्नुभयो भनी संसारले जानोस्। म तिनीहरूमा र तपाई ममा, ओ यो कति सुन्दर कुरा छ। केवल परमेश्वरको आत्माले मात्र यो पूरा गर्न सक्छ। पिता र पुत्र बीचमा रहेको एकताको अस्तित्व त्यो एकता हो जुन विश्वासीहरू र प्रभु येशू बीच अस्तित्वमा रहनु पर्दछ। तपाईले मलाई प्रेम गर्नुभए झैं तिनीहरूलाई पनि प्रेम गर्नुभयो। यसको अर्थ हो परमेश्वरले तपाईलाई त्यति नै धेरै माया गर्नुहुन्छ जति उहाँले येशूलाई माया गर्नुहुन्छ। 24 पदमा भनिएको छ, पिता, म इच्छा गर्दछु कि तपाईले मलाई दिनुभएकाहरू म जहाँ छु मसँग रहन् र मेरो महिमा देखुन्, जुन महिमा संसारको सृष्टि हुन अघिदेखि नै मलाई प्रेम गर्नुभएको हुनाले तपाईले मलाई दिनुभएको थियो। स्वर्गीयमै उहाँसँग पूर्ण संगतिमा हुनेछ। म विचार गर्दछु कि यही नै परमेश्वरको मानिसलाई सृष्टि गर्ने उद्देश्य थियो। पृथ्वीमा त्यहाँ अन्य प्राणीहरू छन् तर परमेश्वरले मानिसलाई यस्तो प्राणी बनाउनुभयो जससँग उहाँले संगति गर्न सक्नुभयो। परमेश्वरले मानिसलाई आफ्नो स्वतन्त्र इच्छासहित बनाउनुभयो। यद्यपि मानिसले पाप गरे तापनि परमेश्वरले उसको संगति चाहनुहुन्छ। स्वर्गीय अति नै सुन्दर अद्भुत हुन गइरहेको छ र यो महत्वपूर्ण हुनेछ किनभने उहाँका हरेक भेडा त्यहाँ उहाँसँग हुनेछ। प्रभु येशूको महिमा हेरेर विश्वासी सन्तुष्ट हुनेछन्। मोसाले परमेश्वरको महिमा हेर्न विन्ती गरे, फिलिपले पनि पितालाई हेर्न विन्ती गरे, तर जब हामी उहाँको उपस्थितिमा आउँछौं हामी उहाँको महिमा देख्नेछौं अनि त्यही नै लक्ष्य हो जुनमा हामी बढ़िरहेका छौं। 25 पदमा भनिएको छ, धार्मिक पिता, संसारले तपाईलाई चिन्दैन तर म तपाईलाई चिन्दछु अनि तपाईले मलाई पठाउनु भएको हो भनी तिनीहरूले जान्दछन्। पिताबाट पठाएले वास्तवमा उद्धारको सारा उहाँको सेवाको अंगाल्दछ। हरेक विश्वासीले जान्दछ कि पिताले उहाँलाई पठाउनुभयो र उद्देश्य चाहिँ हाम्रो पापहरूको निम्ति मर्नलाई थियो। 26 पदमा भनिएको छ, मैले तपाईको नाउँ यिनीहरूमा प्रकट गरे अनि तपाईको नाउँ यिनीहरूमा प्रकट गराइरहनेछु ताकि जुन प्रेमले मलाई तपाईले प्रेम गर्नुभयो त्यो तिनीहरूमा रहोस् र म तिनीहरूमा रहौं। उहाँले अन्तिम कुरा के उल्लेख गर्नुहुन्छ भने उहाँको प्रेम हाम्रा हृदयहरू हाम्रा जीवनहरूमा हुन सकुन्। हामी अनुग्रहको बारेमा र विश्वासको बारेमा धेरै कुरा गर्दछौ तर उहाँको हृदयको महान इच्छा यो हो कि उहाँको प्रेम ती व्यक्तिहरूको जीवनमा प्रकट हुनुपर्दछ जसलाई उहाँले उद्धार गर्नुभएको छ। यसले मलाई लाग्छ आज हामी धेरैको निम्ति उहाँको अगाडि हाम्रो अनुहारलाई शरमले लुकाउन बाध्य गराउँदछ। मेरो मित्र, उहाँको प्रेम तपाईमा कति प्रकट भएको छ? समीक्षामा विश्वासी र संसारको बारेमा यही नै यो प्रार्थना भन्दछ। यो प्रार्थनाले भन्दछ, पहिलो पद छमा संसारबाट ख्रिष्टलाई दिइएको छ, 11 पदमा संसारमा छोडिएका छन्, 3 र 14 पदमा संसारका होइनन् अनि 4 पन्ध्र पदमा संसारद्वारा घृणा गरिन्दछ अनि अठार पदमा दुष्टबाट जोगाइराखेका छन् अनि अठार पदमा संसारमा पठाइएका छन् अनि तेइस पदमा संसारको अगाडि एकतामा प्रकट अनि यिनै आफ्नाहरूको निम्ति ख्रिष्टको बिन्ती हुन् अनि एघार पदमा सुरक्षा तेह्र पदमा आनन्द पवित्र आत्माको भरिपूर्णता पन्ध्र पदमा छुटकारा दुष्टबाट सत्र पदमा अलग गराउनु मतलब पवित्र गर्नुहोस् एक्काइस पदमा एकता एकै हुनु अनि चौबिस पदमा संगत मसँग प्रभु येशु ख्रिष्ट हाम्रो प्रधान पुजारी हुनुहुन्छ यो हिब्रूको पत्रको महान सत्यता हो पुरानो नियममा प्रधान पुजारीले सुन्दरता र महिमाको एपोद लगाउँथे जुन छातीमा लगाइन्दथ्यो त्यसमा इसरायलका कुलहरूका नामहरू लेखिएका वा खोपिएका थिए यसरी तिनले आफैसँग इसरायलका सन्तानको नामहरू बोक्दथे जब तिनी परमेश्वरको उपस्थितिमा जान्थे यसले पुजारीको सामर्थ्य र शक्तिको बताउँछ हिब्रू सात अध्यायको पच्चीस पदले हामीलाई येशू ख्रिष्ट हाम्रो प्रधान पुजारीको बारेमा भन्दछ यसै कारण पनि उहाँद्वारा परमेश्वरको नजिक आउनेहरूलाई उहाँले सम्पूर्ण उद्धार गर्न सक्नुहुन्छ किनभने तिनीहरूको निम्ति अन्तर्विन्ती गर्नलाई उहाँ सधैँ भरिरहनुहुन्छ मित्र ख्रिष्ट हामीलाई उद्धार दिन सक्नुहुन्छ उहाँसँग सामर्थ्य र शक्ति छ अनि प्रधान पुजारीको छाती पातामा बाह्र बहुमूल्य पत्थरहरू थिए र हरेकमा इसरायलको कुलका नौहरू थिए जब प्रधान पुजारी छाती पाता लगाएर परमेश्वरको उपस्थितिमा जान्थे उसले प्रभु येशु ख्रिष्टको तस्विर दिन्थ्यो जो हाम्रो निम्ति परमेश्वरको दाहिने हातमा अन्तर्विन्ती गर्दै अहिले बसिरहनु भएको छ प्रभुले आफ्नो सामर्थ्य वा शक्तिको बाहुलीमा बोक्नु मात्र हुन्न तर उहाँले आफ्नो छातीमा आफ्नो हृदयमा हामीलाई बोक्नुहुन्छ जुनले उहाँको प्रेमको बताउँछ उहाँसँग सारा शक्ति छ सामर्थ्य छ र उहाँ हामीलाई प्रेम गर्नुहुन्छ
प्रिय श्रोता अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो श्रोता आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ हामी हृदयदेखि नै स्वागत गर्नेछौ स्वीकार गर्नेछौ साथै बाइबल सम्बन्धित प्रचारहरू कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 ईपीसी 2561 काठमाडौँ ठेगाना एकपल्ट सुन्नुहोला कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 ईपीसी 2561 काठमाडौँ हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 9847035679 8470 35679 हुन्छ श्रोता आजलाई हामी बिदा चाहन्छौ अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ तबसम्मलाई नमस्कार